नमस्कार, हार्दिक स्वागत गर्दछौँ हाम्रा सम्पूर्ण प्यारा भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। यस कार्यक्रमका प्राविधिक दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। भाइ बहिनीहरू, आज सोमबारको यो साँझ तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित भइसक्यौँ। तपाईँ सन्चै हुनुहुन्छ नि? यति बेला त तपाईँहरू आफ्नै घर आँगनीमा रहनु भएको छ होला, किनकि विद्यालयबाट घर आइसक्नु भएको होला। कति भाइ बहिनीहरू त अझै विद्यालयमा रहनु भएको होला, किनकि अतिरिक्त अध्ययन अध्यापनमा पनि रहनु पर्छ। जहाँ रहनु भएको छ, फुर्सद मिलेसम्म तपाईँहरूको आफ्नै यो बालबाटिका कार्यक्रम भने सुन्न नभुल्नु होला, किनकि जहाँ तपाईँ र तपाईँ जस्तै भाइ बहिनीसँग हामी प्रत्यक्ष कुराकानी गर्छौँ, जुन कुराकानीले तपाईँहरूलाई पनि प्रेरणा मिल्न सक्छ। लौ त, यिनै भनाइ सँगसँगै आजको बालबाटिका कार्यक्रम पनि सुरु गरौँ। तर पहिले एउटा बाल गीत सुनाउँछौँ, त्यसपछि भने तपाईँहरूको आफ्नै कार्यक्रम बालबाटिका लिएर हामी उपस्थित हुनेछौँ।
Please।
स्वागत छ तपाईँलाई बालबाटिका कार्यक्रममा।
हजुर धन्यवाद।
तपाईँको नाम, ठेगाना, तपाईँको आफ्नो संक्षिप्त परिचय पाऊ न हामीले।
मेरो नाम चाहिँ प्रशंसा घिमिरे, अहिले चाहिँ म कक्षा 10 पढिरहेको छु एन्जलर एकाडेमी हाई स्कुलमा। म अहिले काठमाडौँ 3 बस्छु भने मेरो ओरिजिनल ठेगाना चाहिँ सिन्धुपाल्चोक लामसाङ हो।
कति कक्षादेखि एन्जलर स्कुलमा पढ्नु भएको?
म 7
अनि यहाँ कोसँग बस्नुहुन्छ?
यहाँ म सबै परिवार नै हुनुहुन्छ, म बाबा भाइ।
हजुर, आफन्त परिवारसँग बस्नुहुन्छ?
हजुर
हजुर। अनि तपाईँको विद्यालयमा पढ्दाखेरि यहाँका अनुभव सुनाइदिनु न, विद्यालयमा कस्तो खालको पढाइ हुन्छ, पढाइभन्दा बाहेक अतिरिक्त क्रियाकलापहरू के हुन्छ, अनि ती कार्यक्रममा चाहिँ तपाईँ कतिको सहभागिता जनाउने गर्नुहुन्छ?
म चाहिँ अहिले यहाँ कक्षा 7 आएको हुनाले म चाहिँ पहिला यस्तो अतिरिक्त क्रियाकलापमा धेरै इन्भल्भ हुने गर्दिनँ थिएँ। अब यहाँ आएपछि चाहिँ मैले धेरै अपर्च्युनिटिजहरू पाएँ होइन। मलाई पहिला एकदम डिबेट कम्पिटिसनहरूमा चाहिँ एकदम इन्ट्रेस्ट लाग्थ्यो होइन। यहाँ आइसकेपछि मैले चाहिँ त्यसलाई राम्ररी निहाल्न पाएँ। डिबेटलाई जुन जुन मसँग क्षमता छ त्यो चाहिँ ममा अझै बढ्दै गयो। अनि अब पोएमहरू भयो, एसेहरू भयो, त्यो पनि मेरो बढ्दै गयो। अनि मलाई चाहिँ एकदम मेरो ह्यान्डराइटिङहरू पनि आएर एकदम सुध्रेको छ। हाम्रो चाहिँ स्कुलमा मोनोकर्सिभहरू प्रिन्सिपल सरले नै सिकाउनुहुन्छ। अनि यहाँ डान्सहरू भयो, डान्स पनि तपाईँले छिर्ने बित्तिकै मेडल्सहरू, ट्रफिजहरू देख्नुभयो होला, त्यो सबै चाहिँ हाम्रो प्रिन्सिपल सरले एकदम धेरै हामीलाई प्रेरणा दिनुहुन्छ। यस्तो पढाइ मात्र होइन कि यहाँ चाहिँ एफोर्डेबल प्राइजमा हुनसक्ने सबै ECA भयो। अनि प्लस यहाँ चाहिँ एकदम राम्रो सरहरू पनि एकदम फ्रेन्डली हुनुहुन्छ, इन्भाइरोमेन्ट एकदम इको फ्रेन्डलीहरू छ होइन, फ्यामिली फ्रेन्डली छ। सबै टिचर्सहरूले चाहिँ एकदम फ्रेन्डली भन्नुभएकोले हामीले चाहिँ एकदम खुलेर पढ्न पाउँछौँ। हामीले गर्ने, हामीले चाहने अब हुँदैन अतिरिक्त क्रियाकलापहरू पनि सहभागिता हुन पाइरहेका छौँ।
तपाईँले यहाँको अतिरिक्त क्रियाकलापमा भाग लिँदै गर्दा प्रतियोगितामा जन विद्यालय स्तरीय र अन्तर्विद्यालय स्तरमा पनि सहभागिता जनाउने गर्नुभएको छ?
हजुर, हामी चाहिँ डिन भयो, डिनमा चाहिँ हामी अस्तिको पालि जुनियर र सिनियरमा फर्स्ट भएर आएका थियौँ भने प्याप्सनमा नि अस्तिको पालि हामी जाँदाखेरि चाहिँ 63 स्कुलमा चाहिँ हामी सेकेन्ड पोजिसन ल्याउन सकेका थियौँ।
भनेपछि तपाईँ अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुहुन्छ। विद्यालयको पढाइमा चाहिँ तपाईँको अवस्था कस्तो छ?
म चाहिँ अहिले क्लास 10 पढ्दै गर्दा हुँदा म चाहिँ यहाँ स्कुलको स्कुल क्याप्टेन हो होइन। अनि मेरो पढाइ समग्रमा हेर्नुपर्दाखेरि एकदम राम्रो छ।
तपाईँ पढाइभन्दा बाहेक अतिरिक्त क्रियाकलाप सँगसँगै घरमा फुर्सदिलो समयमा चाहिँ के गर्नुहुन्छ? तपाईँ पढाइ सकिसकेपछि घरमा घरेसी कुरामा के काम गर्नुहुन्छ? आफ्नो बुवा मम्मीलाई चाहिँ के कुरामा फुर्सद हुँदा मद्दत गर्ने गर्नुभएको छ?
म चाहिँ पढाइ सकिसकेपछि मलाई चाहिँ अटोबायोग्राफिजहरू पढ्न चाहिँ एकदम रमाइलो लाग्छ। प्लस पोएमहरू, मेरो बाबाले चाहिँ पोएमहरू बुक्सहरू बनाउनुहुन्छ, उज्यालो यात्राहरू, अनि शब्दाङ्कुर उहाँकै हो। सो उहाँको पोएम पनि मलाई पढ्न एकदम रमाइलो लाग्छ। अनि जहाँसम्म कुरा रह्यो फ्यामिलीलाई सपोर्ट गर्ने, म चाहिँ आफ्नो अतिरिक्त समयमा समय भएको बेला मम्मलाई अब घर सफा लगायत भयो, आफ्नो लुगा धुनेहरू भयो, अनि खाना पकाउन नि मलाई एकदम रुचि लाग्छ, त्यही भएर म खाना पकाउन
मिल्छ। परिवारमा खाना पकाएर पनि खुवाउने गर्नुभएको छ?
हजुर।
विशेष गरेर तपाईँलाई खाना पकाइरहँदा खाना मनपर्ने खानेकुराहरू चाहिँ के हुन्?
मलाई खाना पकाउँदा मलाई चाहिँ क्याप्सिकनहरू भयो, क्याप्सिकन चाहिँ मलाई एकदम मनपर्छ। अनि पनिरको धेरै भेराइटिजहरू बनाउन चाहिँ एकदम रमाइलो लाग्छ, एकदम मिठो पनि बनाउँछु।
त्यो आफै बनाउनुहुन्छ?
हजुर
हजुर। अनि घरमा चाहिँ बाबा मम्मीले चाहिँ तपाईँलाई खाना बनाऊ, हामीलाई खुवाऊ, अथवा अन्य घरैसी काम गर भन्नुहुन्छ कि पढ तिमीले पढ्नुपर्छ, अहिले तिम्रो समय चाहिँ पढ्ने हो भन्ने गर्नुभएको छ?
मलाई राम्ररी पढ त भन्ने भइहाल्नु भयो, अब तिमीलाई के रुचि लाग्छ त्यही गर भन्नुहुन्छ। त्यस्तो प्रेसराइज पनि गर्नुहुन्न, प्लस मेरो एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ।
तपाईँ पढ्दै गर्दा विद्यालयमा तपाईँलाई सबभन्दा मनपर्ने विषय के हो? तपाईँले यदि पढ्दै गर्दा त्यो विषयमा अलिकति कठिनाइ भयो, बुझ्न असमर्थ भयो भने सहजीकरणको वातावरण चाहिँ कसरी मिलाउनुहुन्छ?
मलाई अब हेर्दाखेरि त सबै सब्जेक्ट टिचर्सहरूले मलाई एकदम राम्ररी पढाइदिनुहुन्छ होइन। अनि अब मलाई यदि मलाई सबैभन्दा मनपर्ने चाहिँ अहिलेको लागि साइन्स हो। साइन्स चाहिँ हाम्रो दीपक सरले पढाउनुहुन्छ, उहाँले चाहिँ एकदम बुझ्ने गरी प्र्याक्टिकल वेमा पढाउनु भएको कारणले चाहिँ मलाई धेरै त्यो असहजता हुँदैन बुझ्नको लागि। अब यदि भइहाल्यो भने पनि म सरहरूलाई सोध्छु होइन, नबुझेको कुरा घरमा गएर पनि त मोबाइलको सुविधा छ अहिले, त्यही भएर मोबाइलमा पनि हेर्ने गर्छु। अनि मेरो दाइ दिदी आफूभन्दा ठुलोहरूलाई पनि सोध्ने गर्छु।
तपाईँ भविष्यमा के बन्ने लक्ष्य राख्नु भएको छ?
मेरो अहिले भविष्यमाको लागि चाहिँ पहिला सानो हुँदादेखि नै चाहिँ डक्टर बन्न मन लाग्थ्यो, तर अहिले तत्कालीनको लागि चाहिँ म आर्किटेक्चर इन्जिनियर त्यस्तै केही।
तपाईँ आर्किटेक्ट इन्जिनियर बन्ने लक्ष्य राख्नु भएको छ?
हजुर
हजुर। तपाईँलाई विद्यालयमा पढाइ हुँदै गर्दा खाली समयमा यहाँ हुने गतिविधि सँगसँगै जोडिएर अतिरिक्त क्रियाकलापमा सहभागिता पनि जनाउनुहुन्छ, विशेष गरेर तपाईँले खेलकुदमा पनि रुचि राख्ने गर्नुभएको छ?
मलाई बास्केटबलमा पनि रुचि लाग्छ, तर मेरो चाहिँ अलिकति स्वास्थ्यले चाहिँ नदिएको भएर चाहिँ म बास्केटबल चाहिँ खेल्दिनँ।
स्वास्थ्यमा समस्या छ?
हजुर, अलिक समस्या छ।
हजुर, भनेपछि आफूले अलिकति उफ्रिने यताउति गर्ने चाहिँ गर्नुहुन्न?
हस्, 9 गर्थेँ, अहिले 10 आएर चाहिँ अहिले गर्न मिलेको छैन।
हजुर, कति वर्ष पुग्नुभयो तपाईँ?
म 15
15
हजुर।
तपाईँको घरमा कतिजना सदस्य हुनुहुन्छ?
हाम्रोमा 4 मम्मी बाबा म र भाइ।
भाइ कति वर्षको हुनुहुन्छ?
भाइ 12
कति कक्षामा पढ्नुहुन्छ?
अहिले 6 पढ्छ।
सँगै हो?
यहीँ स्कुलमै पढ्छ।
भनेपछि दिदीभाइ सँगै आउनुहुन्छ?
हजुर।
तपाईँको विद्यालयबाट बस्ने घर चाहिँ कति टाढा छ?
मेरो 10-15 लाग्छ।
भनेपछि विद्यालयबाट तपाईँ आउने जाने आफै गर्नुहुन्छ, भाइ त तपाईँ आफै आउने जाने गर्नुहुन्छ। बिचमा तपाईँहरू विद्यालयबाट घर जाँदै गर्दा अथवा घरबाट विद्यालय आउँदै गर्दा बाटोमा देखिया कुराहरू, पसलमा भएका कुराहरू पनि खाउँ खाउँ जस्तो लाग्छ कि लाग्दैन? बाहिरका पसलका चाउचाउ, कुरकुरे, बिस्कुट, चक्लेट यस्ताहरू खाने गर्नुभएको छ कि छैन?
कहिलेकाहीँ खाने गरेको छ।
तपाईँ फुर्सदिलो समयमा सामाजिक सञ्जालतिर पनि अलिकति मन डुलाउने गर्नुभएको छ अथवा सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजन यस्तो फुर्सदमा तपाईँले समय कतिको बिताउने गर्नुभएको छ?
म चाहिँ त्यो सिरियलहरू, नेपाली सिरियलहरू चाहिँ धेरै जस्तो मम्मी बाबाहरूसँग हेर्छु। उहाँले हेर्ने हो भने त्यस्तो अब चलिरहेको बेला हेर्छु, नत्र भए अरू बेला त्यस्तै 10-15 आफूले जेमा अब युट्युबहरूमा को क्रिएटर मनपर्छ होइन, कन्टेन्ट क्रिएटर, उहाँहरूको भिडियो चाहिँ हेरिरहेको हुन्छु।
तपाईँलाई यो विद्यालयमा पढ्दै गर्दा तपाईँसँग सहभागी हुने साथीहरूमध्ये तपाईँसँग मन मिल्ने साथी कतिजना हुनुहुन्छ? अनि साथीहरूमध्ये चाहिँ तपाईँहरूले पढाइदेखि अन्य कुरामा सहभागिता जनाउँदा चाहिँ कस्तो प्रतिक्रिया आउँछ? सर म्याडमले तपाईँलाई के भन्नु?
मेरो चाहिँ क्लासमा चाहिँ 31 हुनुहुन्छ, अनि त्यहाँमध्ये चाहिँ मभन्दा सबैभन्दा मिल्ने चाहिँ 8 जति हुनुहुन्छ होइन। अनि अब हामीले अब अरूमा सहभागिता लिँदै गर्दाखेरि मेरो साथीहरूले पनि मलाई एकदम मोटिभेट गर्नुहुन्छ होइन, इनकेस अब हाम्रो टिचर्सहरूले पनि इनकेस अब मेरो राम्रो भएन भने होइन, मैले केही राम्रो उपलब्धि गर्न सकिनँ भने पनि त्यो कम्पिटिसनमा मलाई प्रोत्साहित गर्नुहुन्छ, अब यसमा भएन भने अर्कोपालि बेटर लक नेक्स्ट टाइम भनेर चाहिँ मलाई अझै लाइक प्रोत्साहित गर्नुहुन्छ। पहिला चाहिँ एकदम डर लाग्थ्यो क्या, अब अरूले गर्यो भने मात्र म गर्ने टाइपको थिएँ। अहिले चाहिँ उनीहरूले त अब मलाई मोटिभेट गरे, आफै गर्नुपर्छ भन्ने जस्तो बनाइदियो मेरो साथीहरूले। त्यो भएर अहिले चाहिँ म सबै अतिरिक्त क्रियाकलापमा आफै भाग लिन्छु होइन, आफै अगाडि बढ्छु अरूले नभनिकन पनि। अनि त्यसको लागि चाहिँ म एकदम आइ एम भेरी थ्याङ्कफुल टु आवर फ्रेन्ड्स एन्ड टिचर्स।
तपाईँ जस्तो विद्यार्थीले सफलता पाउनको लागि कति घन्टा पढ्नुपर्छ अथवा कति मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ?
मलाई त्यस्तो घन्टा भन्दाखेरि पनि अब स्कुलमा राम्ररी सरहरूले पढेको सुन्दैमा होइन, अनि घर गएर चाहिँ एकचोटि त्यही कुरा रिभाइज गरेर के बुझेको छैन भोलिपल्ट आएर स्कुलमा सोधेर अथवा युट्युबहरूतिर हेरेर भन्दाखेरि मलाई त्यतिले पुग्छ जस्तो लाग्छ। त्यस्तो प्रेसराइज गरेर पढ्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्दैन।
तपाईँको विद्यालयको पढाइको अब एउटा सिकाइ पद्धति चाहिँ कस्तो छ?
हाम्रो चाहिँ अहिले सरहरूले चाहिँ प्र्याक्टिकल नलेज हुन्छ नि, त्यस्तोमा चाहिँ बढी फोकस गर्नुहुन्छ होइन। अब फर इक्जाम्पल अब हामीलाई इतिहासकै बारेमा हुँदैन, सामाजिक सञ्जालमा पढाउनु भयो भने बुकमा नभइकन त्यो एक्ज्याक्ट स्पटहरूमा हामीले लिएर गइराख्नुहुन्छ ट्रिप, त्यस्तोमा लगेर चाहिँ हामीलाई यहाँ यस्तो भएको भन्दाखेरि त हामीले प्र्याक्टिकली हेरेर बुझ्छौँ नि त बढी सुन्दा भन्दा त। अनि त्यस्तो गर्दाखेरि चाहिँ हामीले बढी बुझ्छौँ होइन, पछि लङ टर्म मेमोरीमा गएर सेट हुन्छ। त्यसो गर्दाखेरि चाहिँ मलाई के लाग्छ, प्र्याक्टिकल नलेजले गर्दाखेरि पनि होला हाम्रो स्कुलको उत्कृष्ट रिजल्ट आएको छ त्यहाँको। मलाई चाहिँ त्यस्तो यही फ्याक्टरहरूले गर्दाखेरि चाहिँ हाम्रो स्कुलको पढाइ राम्रो छ जस्तो लाग्छ।
हजुर, तपाईँलाई बाल अधिकार के हो, बाल अधिकार हामीले कसरी पाउनुपर्छ, तपाईँहरू जस्तो भाइ बहिनीहरूले चाहिँ कसरी पाउनुपर्छ त्यसबारेमा पनि थाहा छ?
हजुर, बाल अधिकार भनेको एउटा बालबच्चाले पाउनुपर्ने अधिकार, एउटा संविधानले जुन हामीलाई अधिकार दिएको छ त्यसले चाहिँ बाल अधिकार भन्ने भयो। अब हाम्रो बालबच्चाले अब राम्रो स्वास्थ्य खानेकुराहरू खान पाउनु पऱ्यो, आफ्नो स्वास्थ्य अब केही रोग लाग्यो भने त्यसको उपचार गर्ने शिक्षाको अवसर पाउनु पऱ्यो होइन। बच्चा भनेको त भविष्यका कर्णधार हुन् नि त, त्यसैले यो बाल अधिकार चाहिँ हामीले संरक्षण गरेर राख्नुपर्छ। उनीहरूले नपाएको खण्डमा उनीहरूले बोल्ने, उनीहरूको भोइस राइज गर्नुपर्छ। जस जसले पाउनु भएको छैन उहाँहरूलाई चाहिँ अब अवेर गराउनु पऱ्यो होइन, कार्यक्रमहरू सञ्चालन गरेर बाल अधिकारको बारेमा भन्नु पऱ्यो। अहिले पनि हामी देख्छौँ नि त बाटोमा कतिजना बच्चाहरू चाहिँ मागेर बसिरहेका हुन्छन्, उनीहरूले त राइट पाएन नि त, त्यसपछि नै एक्सन लिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ अहिले।
तपाईँ विद्यालयमा पढ्दै हुनुहुन्छ, अतिरिक्त क्रियाकलापमा भाग लिनुहुन्छ, विभिन्न खेलकुदमा पनि सहभागिता जनाउनुहुन्छ, आज चाहिँ तपाईँ के सुनाउनुहुन्छ, तपाईँको प्रतिभा के सुन्न सक्छौँ हामीले?
म धेरै इन्ट्रेस्टेड भनेको डान्समा भयो, अब ह्यान्ड राइटिङमा भयो। अब तपाईँलाई म अहिले मेरो आफ्नै रचना त छैन, तर यहाँ रामप्रसाद गेवालीद्वारा रचित उज्यालो यात्रा चाहिँ म सुनाउन सक्छु अहिले।
हजुर, त्यो वाचन गर्नुहुन्छ?
हजुर
हजुर, तपाईँको हामीले त्यो सृजना सुन्न तयार छौँ। र अहिले तपाईँलाई सुन्दै रहनुभएका धेरै भाइबहिनीहरूले पनि तपाईँको सृजनालाई मन पराउनुहुन्छ होला।
पार्ट एक, उज्यालो यात्रा। कर्ममा छ भने शक्ति, जङ्गले बन्छ नन्दन, घोटिएर सयौँ पल्ट दाउरा बन्छ चन्दन, भयमा उच्च सङ्कल्प छैन केही असम्भव, सङ्कल्पले बनेका हुन् महान मान्छेहरू सब, जसका कर्मले बन्छन् जीवनी हँसला सुखी, अरूको लिनुमा भन्दा दिनुमा बन्छन् जो खुसी, ईर्ष्या दोष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मानिसहरू बन्छन् विश्वका निम्ति गौरव, जसका भावना हाँस्छन् मनमा रागनी भरी, जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी, जसका कर्मले लिन्छन् उच्च जीवनका पथ, तिनैका पथमा हिँड्छन् मानिसहरू सगौरव, जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर, उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर, समर्पित भएका छन् जो सदा न्याय खातिर, संसारमा उठेका छन् तिनैका विजय शिर, लोभ लालचमा छैनन् जसका मन मस्तिष्क, जो सदैव हुने गर्दछन् त्यागका निम्ति उद्धत, उद्धत कर्मका यात्रा गर्छन् जो सधैँ सधैँ, आदर्श नमुना मान्छे बन्छन् विश्वमाथि नै, यस्तो आदर्श यात्रामा कहिले चलुला नि म, चन्द्र सूर्य बने आफै कहिले बलुला नि म, आफ्नो पौरखाले बाटो कहिले खनुला नि म, सर्वोच्च कविता आफै कहिले बनुला नि म। हस्, धन्यवाद।
तपाईँले सुनाउनु सृजना, यो सृजनाको सारांश के हो, अलिकति हामीलाई बताइदिनु न।
यसको सारांश भनेको चाहिँ मानिसले एउटा उज्यालो यात्रा गर्नको लागि चाहिँ के गर्नु पर्ला भनेर छ। यहाँ चाहिँ के भनिएको छ भने, घुटिएर सयौँपल्ट दाउरा बन्छ चन्दन। हामी जुन चन्दन प्योर भनेर लाउँछौँ नि, त्यो चाहिँ दाउराबाटै सयपल्ट घोटिएर बनेको हुन्छ नि त। त्यस्तै घोटिएर यदि मान्छेले काम गर्यो भने, होइन, मेहनत गर्यो भने चाहिँ ऊ चाहिँ एउटा सफल व्यक्ति बन्न सक्छ, होइन। अब जो चाहिँ न्यायको लागि खट्छ, जसले चाहिँ आफ्नो देश आफ्नो परिवारलाई हेरेर जसले अगाडि बढ्न खोज्छ, उनीहरू चाहिँ सफल व्यक्ति बन्न छन्, उनीहरूको उज्यालो हुन्छ यात्रा भन्न खोजेको छ यसले।
सृजनाकार रामप्रसाद गेवालीलाई तपाईँले कुन रूपबाट चिन्नुहुन्छ?
मलाई चाहिँ रामप्रसाद गेवालीको कविताहरू, जुन रचनाहरू छ, त्यो चाहिँ एकदम मनपर्छ। उहाँको सबै कविता सबै कथाहरू चाहिँ एकदम सन्देशमूलक भएकाले मलाई चाहिँ उहाँ एकदम उत्कृष्ट कवि अथवा साहित्यकार लाग्नुहुन्छ।
हजुर, हामी बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ।
हजुर,
आज तपाईँ बालबाटिका कार्यक्रममा तपाईँका आफ्ना अनुभव अनुभूति सुनाइरहनु भएको छ, अनि तपाईँका सृजना पनि सुनाउनु भयो। तपाईँले विद्यालयमा पढ्दाका अनुभव, विद्यालयलाई सिकाइ, यी बारेमा पनि हामीलाई विस्तृत रूपमा बताउनु भयो। अब अन्त्यमा तपाईँले भन्नुपर्ने कुरा केही बाँकी छ अथवा केही भन्न चाहनुहुन्छ?
मलाई भन्नुपर्ने कुरा चाहिँ, हाम्रो जुन एन्जलर एकाडेमी हाई स्कुल छ, यहाँ चाहिँ एकदम क्वालिटी एजुकेसन छ इन रिजनेबल प्राइस, होइन। यहाँ चाहिँ तपाईँले पढाइ सँगसँगै आफ्नो इसिए एक्टिभिटिजहरूलाई पनि राम्ररी अगाडि बढाउन सक्नुहुन्छ, होइन। यहाँ अब तपाईँले धेरै अपर्च्युनिटिजहरू छ, तपाईँलाई यदि डान्समा रुचि छ भने यहाँ डान्सलाई पनि छुट्टै फेसिलिटी, छुट्टै प्रोग्रामहरूमा जाने व्यवस्था मिलाइदिनु भएको छ। अब तपाईँले बास्केटबल छ भन्दाखेरि बास्केटबलमा पनि यहाँ धेरै सुविधा छ। तपाईँको जुन एक्स्ट्रा करिकुलर एक्टिभिटिज छ, तिनीहरूलाई चाहिँ तपाईँले राम्ररी उजागर गर्न सक्नुहुन्छ भन्न चाहन्छु। अनि यदि कोही आउन चाहनुहुन्छ भने, वी आर अलवेज रेडी टु वेलकम देम भन्न चाहन्छु।
हस्, धन्यवाद।
लौ त भाइ बहिनीहरू, यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता फेरि अर्कै भाइ बहिनीहरूसँग गरिएको कुराकानीका साथमा उपस्थित हुनेछौँ। तबसम्मको लागि आजको बालबाटिका कार्यक्रमबाट हामी प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य र कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला बिदा माग्छौँ। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
जय।